यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपालमा पछिल्लो 24 घण्टामा 1736 जना कोरोना संक्रमण मुक्त, निको हुनेको कुल संख्या 30,677। काठमाण्डू उपत्यकामा 326 सहित आज थप 979 जनामा संक्रमण पुष्टि, मृतकको संख्या 300 पुग्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच यही भदौ 26 गते स्थायी कमिटी बैठक बोलाउने सहमति। तापलेजुङको नागदेवा खोलामा आएको बाढ़ीले बगाउँदा 2 जनाको मृत्यु। र छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ़्यो, 42 लाख भन्दा बढ़ी संक्रमित। अब समाचार विस्तारमा। नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटालमा छलफल भएको छ। महासचिव विष्णु पौडेल सहित भएको छलफलमा यही भदौ 26 गते पार्टीको स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभाग उप प्रमुख सूर्य थापाले जानकारी दिनुभयो। पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्ष द्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन बारे यही भदौ 18 गते सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रूपमा स्थायी कमिटिको बैठकमा पेश गर्न लागि हो। स्वच्छ र सक्षम प्रशासन, समृद्धि र सुशासन भन्ने नाराका साथ यस वर्षको निजामती दिवस आज मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्र सेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास र जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सन्देशमा निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्य मान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समय अनुकूल ढंगले रूपान्तरण गर्नु जरूरी रहेकोमा जोड़ दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मंत्री हृदय त्रिपाठीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको मूल नारालाई साकार पार्न सम्पूर्ण कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनु भएको छ। 17 निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधि मैत्री, अनुशासित र मर्यादितका साथै कामप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। मन्त्री त्रिपाठीले COVID-19 का कारण सरकारले लक्ष्य गरे बमोजिमको उद्देश्य हासिल गर्न नसके पनि संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर निजामती कर्मचारीले गरेको योगदानको प्रशंसा गर्नुभयो। सरकारको स्थायी संयन्त्रको रूपमा क्रियाशील निजामती प्रशासनले दिने सेवामा जनताका धेरै अपेक्षाहरू जोड़िएका हुन्छन्। जननिर्वाचित सरकारले लिएको मुलुक बनाउने सपना साकार पार्न महत्वपूर्ण आधार र संयन्त्रको रूपमा रहेको निजामती सेवाप्रति आम नागरिकको भरोसा र विश्वाससँग सरकारको सफलताको मापन समेत गाँसिएको हुन्छ। आज निजामती दिवस मनाइरहँदा निजामती सेवाप्रतिको गुनासा र अपेक्षाहरूको समेत चर्चा हुने गर्दछ। यस सम्बन्धी संवाददाता विमल गेवालीको एक रिपोर्ट।
राष्ट्र सेवकको दर्जा पाएका निजामती कर्मचारीहरूले दिने सेवामा आम जनताको प्रत्यक्ष सरोकार जोड़िने हुँदा यो सेवा कत्तिको प्रभावकारी छ भन्ने प्रश्न सधैं चासोको रूपमा हेर्ने गरिन्छ। राजनैतिक परिवर्तनले निर्धारण गरेको बाटोमा अघि बढ़िरहँदा निजामती प्रशासनले दिने सेवा प्रवाहमा पछिल्लो समय धेरै चुनौती थपिएका देखिन्छन्। सरकारको महत्वपूर्ण औजार मानिने निजामती प्रशासन घिजोलिएको अवस्थामा रहिरहनु र उसको निर्णय क्षमतामाथि पटक पटक प्रश्न उठ्नु सेवाको गरिमाका लागि स्वाभाविक नरहने तर्क गर्नुहुन्छ लामो समय सुशासनको पक्षमा कलम चलाउनुभएका पत्रकार हरिबहादुर थापा।
पछिल्लो समयमा के देखिन्छ भने कर्मचारी तन्त्रमा एकदम गिजोलिएको छ। पहिलाको निर्णय गर्ने क्षमता पनि अहिले देखिँदैन, निर्णय क्षमता चाहिँ उहाँहरू बाहिरिँदै गएको छ। सचिव स्तरीयसम्म हुने निर्णयलाई चाहिँ अहिले क्याबिनेटमा पुर्याइनु भनेको नि उनीहरूले निर्णय क्षमता गुमाउनु हो। त्यो भएर चाहिँ फेरि अब हामीले काम त्यसैबाट गराउनु छ भने त्यो संयन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले सोच्नैपर्छ। कर्मचारी तन्त्रले आफू आफूलाई पनि सोच्नुपर्छ र आफ्नो पनि विगतलाई सच्याउनुपर्छ। अनि अर्को राजनीतिक कर्मीहरू जो मन्त्रीहरू हुन्छ उहाँले पनि कर्मचारी तन्त्रलाई धेरै गिजोल्नु भन्दा तिनीहरूलाई प्रतिस्पर्धी सक्षम क्षमतावान कसरी बनाउने भन्नेमा चाहिँ सोच्नुपर्छ।
राजनैतिक संघर्षले ल्याएको परिवर्तन अनुरूप कर्मचारीहरूको कार्यशैलीमा रूपान्तरण हुनुपर्ने आवाज धेरै सुनिँदै आएको छ। तर प्रशासन तन्त्रमा हाम्रो भन्दा राम्रो खोज्ने राजनीतिक नेतृत्वको खाँचो एकातिर छँदैछ भने कर्मचारी आफैमा परिवर्तनसँग आफूलाई त्यस निमित्त कत्तिको तमतयार राख्छन् र राजनीतिक नेतृत्वसँग हाम्रा भन्दा राम्रालाई प्रोत्साहन गर्नतिर लाग्छन् भन्ने प्रश्न पनि सँगसँगै उठ्ने गरेको छ। यस सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखाका सहसचिव लक्ष्मी प्रसाद निरौलाको जवाफ यस्तो छ।
जुन हिसाबले राजनैतिक परिवर्तन हो त्यो हिसाबले परिवर्तन गर्न नसकेको यथार्थ हो। त्यसलाई सम्बोधन गर्नका निम्ति हामीले हाम्रा संस्कारमा आचरणमा र व्यवहारमा परिवर्तन गर्ने प्रयास नै हो। हामीलाई भोलि काम गर्नका निम्ति आफूलाई सुधार गर्दै जनताको अपेक्षा अनुसार हामी अहिले पनि रूपान्तरणको प्रक्रियामा छौँ। त्यो अनुकूल जन अपेक्षा अनुकूल आफूलाई रूपान्तरित गर्दै जाने
राजनैतिक र प्रशासनिक नेतृत्व बीचको समन्वय र निस्वार्थ सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि आजको निजामती सेवामा खड्किएको बुझ्न सकिन्छ। मुलुक समृद्धिको यात्रातर्फ अघि बढ़ने दिशामा जस अपजसको भागीदार निश्चय पनि राजनीतिक र प्रशासनिक दुवै क्षेत्र हुनुपर्छ। स्वाभाविक रूपमा जनअपेक्षा सम्बोधन हुने गरी काम गर्न राजनीतिक नेतृत्व बढ़ी इमान्दार र जिम्मेवार भूमिकामा देखिन आवश्यक रहेको बताउनुहुन्छ सामान्य प्रशासन मन्त्री रहिसक्नुभएकी सांसद रेखा शर्मा।
निजामती प्रशासनले स्वयं आफैले आफैलाई परिवर्तन गर्ने कुरा पनि महत्वपूर्ण कुरा हुँदै हो। त्योभन्दा बढी महत्वपूर्ण कुरा म के देख्छु भने राजनीतिक नेतृत्वले यो निजामती प्रशासनको विषयमा गम्भीरतापूर्वक सोचेर राजनीतिक परिवर्तन अनुरूपको निजामती प्रशासन कसरी बनाउने, प्रशासन क्षेत्रलाई कसरी विकास गर्ने भन्ने कुरामा गम्भीरतापूर्वक लागेको पाइँदैन। यो लामो समयदेखि रहिरहेको यो जुन सोच परिवर्तनमा जुन एउटा खालको स्थिति छ त्यसलाई परिवर्तन गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
राजनैतिक नेतृत्वलाई मात्र दोष दिने र आफू सधैँ झन्झटिलो तथा प्रक्रियामुखी शैलीमा चल्न खोज्ने आरोप खेप्दै आएको निजामती प्रशासनले पनि अब नारामा भनिए जस्तो सक्षम र स्वच्छ सेवाको अनुभूति एवं नतिजा र प्रभावकारिता देखाएर नागरिकको मन जित्नुपर्ने चुनौती उसको सामु विद्यमान छ। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
आज एकै दिन 1736 जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज थप 1736 जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 30,677 पुगेको जानकारी दिनुभयो। आज काठमाण्डु उपत्यकामा 326 जना सहित थप 979मा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाण्डुमा 293, ललितपुरमा 20 र भक्तपुरमा 13 जना सहित 338 महिला र 641 जना पुरूष गरी 979 जनामा संक्रमण पुष्टि भएको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 47,236 पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आज थप 11 जनाको मृत्यु भएको छ। संक्रमणबाट आज 7 जना पुरूष र 4 महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 300 पुगेको छ। संक्रमणबाट काठमाण्डुका 3 जना, सिराहाका 2 जना, मोरङ, सर्लाही, दोलखा, मकवानपुर, कास्की र बाँके जिल्लाका 1-1 जनाको मृत्यु भएको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले कोरोना संक्रमणलाई लिएर अवमूल्यन नगर्न आग्रह गरेको छ। विराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले युवाहरूलाई संक्रमणको असर हुँदैन भन्ने धारणा रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नमा हेलचेक्राई नगर्न आग्रह गर्नुभयो।
यो केही पनि होइन भनेर भूल गर्नु भएन, नम्बर 1। नम्बर 2, अहिले पनि जनमानसमा के धारणा छ भने जवान मान्छेहरूलाई चाहिने कोविडले खासै असर गर्दैन, यो चाहिने दीर्घ रोगीहरू, अलिक वृद्धहरू अथवा साना बच्चाहरूलाई मात्रै यसले चाहिने बढी असर गर्छ भनेर चाहिने अलिक साढे प्रवृत्ति भएर बजारमा घुम्ने मान्छेहरूको पनि मैले आफैले स्वयं देख्ने गरेको छु। त्यसैले फेरि पनि म यहाँहरूलाई के आग्रह गर्छु भने यो रोगले कसैलाई पनि छोड्दैन, चाहे त्यो बालक होस्, चाहे जवान होस्, चाहे वृद्ध होस्। त्यसैले म यहाँहरूलाई के भन्छु भने कुनै पनि प्यारामिटरमा यसलाई अन्डरएस्टिमेट नगरौं।
डाक्टर कार्कीले सबै उमेरका व्यक्तिलाई कुनै पनि बेला संक्रमण हुने जोखिम उत्तिकै रहेकाले संवेदनशील भई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने बताउनुभयो। कोरोना भाइरस संक्रमण समुदायमा फैलन थालेपछि विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा थप गरिएको छ। केही जिल्लाहरूमा स्वास्थ्य कर्मीहरूमा समेत कोरोना भाइरस संक्रमण देखिएपछि स्वास्थ्य संस्थाहरू नै सील गरिएका छन्। डोटीमा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ताका लागि पुनः थप गरिएको छ। बिहान 6 बजेदेखि 10 बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्ण रूपमा बन्द गर्ने गरी यही भदौ 28 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्लाधिकारी भीम प्रसाद भट्टराईले जानकारी दिनुभयो। बैतडीमा जारी निषेधाज्ञा केही खुक्लो पार्दै भदौ 31 गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म सबै प्रकारका पसल खोल्न दिने तर सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने गरी भदौ 31 गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्लाधिकारी मोहन राज जोशीले जानकारी दिनुभयो। यस्तै बाँकेको खजुरा गाउँपालिकामा 5 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। गाउँ कार्यपालिकाको आज बसेको बैठकले गरेको सिफारिश आधारमा आज राति 12 बजेदेखि भदौ 27 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्लाधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो। बाँकेकै अस्पतालमा कार्यरत 2 चिकित्सकमा कोरोना संक्रमण देखिएपछि खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सील गरिएको छ। चिकित्सक सहित 10 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको अस्पतालका प्रमुख विश्वराम पौडेलले बताउनुभयो। यस्तै दाङको 3 वटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सबै सेवा बन्द गरिएको छ। बालापुरमा रहेको क्वारेन्टाइन र तुलसीपुरको 11 नम्बर वडामा रहेको क्रियापुत्री बस्ने घर पनि सील गरिएको तुलसीपुर उपमहानगरपालिका कोविड-19 का फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो। त्यसै गरी पाल्पामा 1 हप्तादेखि उपचारार्थ 1 बिरामीमा कोरोना संक्रमण देखिएपछि पाल्पा अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ। यसैबीच मनाङको जिल्ला अस्पताल 15 दिनपछि सञ्चालनमा आएको छ। यस्तै सुनसरीको इनरुवा नगरपालिका वार्ड नम्बर 5 पूर्ण रूपमा सील गरिएको छ। इनरुवा 5 बलाहामा एकै दिन 38 जनामा कोरोना देखिएपछि आजदेखि भदौ 29 गते राति 12 बजेसम्म वडालाई पूर्ण रूपमा सील गर्ने निर्णय गरिएको नगर प्रमुख राजन मेहताले जानकारी दिनुभयो। त्यस्तै सप्तरीको राजविराज नगरपालिकामा पुनः 7 दिनको लागि निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा अवधि पुनः 1 हप्ताका लागि थप गरिएको प्रमुख जिल्लाधिकारी शंकर हरि आचार्यले जानकारी दिनुभयो। महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत बुधबारदेखि सील गरिएको सल्यानको कपुरकोट आजदेखि खुलेको छ। उनको सम्पर्कमा रहेका 115 जनाको स्वाब संकलन गरी नेपालगंजमा पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ आएपछि 5 दिनपछि गाउँपालिका कपुरकोट बजार र 3 नम्बर ओडा कार्यालय खुलेका छन्। नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोविडलाई बहाना बनाएर संचार गृहले पत्रकारलाई रोजगारीबाट निकालिरहेकाले सरकारले संरक्षणको नीति नलिए पत्रकारिता पेशा नै संकटमा पर्ने बताउनु भएको छ। आज काठमाण्डुमा पत्रकारहरूका लागि सुरक्षा सामग्री वितरण कार्यक्रममा महासंघका महासचिव विष्टले वर्तमान समयमा पत्रकारिता पेशा र अधिकार चुनौतीको विषय भएको बताउनुभयो। कार्यक्रममा विभिन्न संचार गृहका 70 भन्दा बढ़ी पत्रकारहरूलाई प्रेस ज्याकेट, फेस सील्ड, ग्लोब्स र मास्क वितरण गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझन भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानजीलाई यति पनि थाहा छैन कि क्या हो?
के थाहा छैन मलाई?
एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
हो त है, मेरो हुनेवाला बुढी त 35
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जमीनको कित्ता काट फुकुवा गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अरियालले यही भदौ 18 गतेको मन्त्री स्तरीय निर्णयबाट कित्ता काट फुकुवा गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले माताहतका निकायमा गरेको यही भदौ 19 गते गरेको परिपत्रमा कृषि योग्य जमीनको खण्डीकरण सम्बन्धी भएका पूर्व निर्णयहरू बदर गरिएको उल्लेख छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अनाथ तथा असहाय बाल बालिकाको संरक्षण सरकारको प्रत्यक्ष निगरानीमा हुने गरी एकीकृत बाल संरक्षण नीति ल्याउने बताउनु भएको छ। नेपाल बाल संगठन केन्द्रीय कार्यालय नक्सालको आज अनुगमनका क्रममा मन्त्री गुरूङले संगठनको सम्पत्तिको संरक्षण तथा सुधारका लागि आवश्यक कार्ययोजना बनाउने काम शुरू भएको जानकारी पनि दिनुभयो। पछिल्लो समय कञ्चनपुर जिल्लाका वन क्षेत्रमा काठ तस्करी, वन जन्तु शिकार र वन अतिक्रमणका घटना बढ़न थालेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण बेरोजगारी बढ़ेसँगै वनमा चोरी तस्करी समेत बढ़ेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण सिंह साउदको रिपोर्ट।
कोरोना भाइरसको प्रकोपका कारण देश लकडाउन र निषेधाज्ञामा गएपछि कञ्चनपुर जिल्लाका वन क्षेत्रहरूमा चोरी तस्करी बढ़ेको छ। महामारीका कारण देश विदेशबाट सबै मानिसहरू घर फर्केका र बेरोजगारी बढ़ेपछि वन क्षेत्रहरूमा चोरी तस्करी बढ़ेको सुलाफाटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ। वर्षभरि 12 मुद्दा दर्ता हुने गरेकोमा लकडाउन शुरू भए यता अहिलेसम्म 9 मुद्दा दर्ता भएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बताउनु भएको छ।
चैतदेखि 9 मुद्दा दर्ता भएका छन्, 12 मुद्दा थिए 12 महिना मानिसहरू बेरोजगार छन् इत्यादि इत्यादि कारणहरूले गर्दाखेरि काठ तस्करहरूले उहाँहरूलाई ललाई फकाई गरेर लाने गरेको।
साथै उहाँले निकुञ्जमा हुने गरेको अवैधानिक गतिविधि रोक्नका लागि विगतको तुलनामा गस्ती बढ़ाएको बताउनु भएको छ।
पहिलाको तुलनामा 3 गस्ती बढ़ाएका छौं। साथसाथै राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ठाउँ ठाउँमा जंगलभित्र हामीले क्यामेराहरू फिट गरेका छौं।
डिभिजन वन अधिकृत अजय विक्रम मानन्दरले अहिलेसम्म 7 मुद्दा दर्ता गरिएको बताउँदै नियन्त्रणका लागि आफूसँग भएको जनशक्ति र साधन स्रोतको प्रयोग गरिएको बताउनु भएको छ।
भारत लगायत विभिन्न देशहरूबाट आफ्नो गाउँठाउँमा फर्किने क्रममा स्थानीय समुदायहरूको चाहिँ खासै काम भएको देखिएन र त्यसको प्रभाव चाहिँ वन क्षेत्रमा परेको हामीले पाएका छौँ। 7 मुद्दा हामीले दर्ता गर्न सफल भएको छौँ। यो बीच भने गाउँ स्तरमा एउटा चोरी सिकारी विरूद्धमा काम गर्ने युवाहरूको सञ्जाल छ, त्यो सञ्जालसँग मिलेर काम गरेका छौँ।
बढ्दै गरेको बेरोजगारी यसको प्रमुख कारण भएकाले यसका बारेमा सरकारवाला सबैले समयमै ध्यान दिनुपर्ने जरूरी देखिन्छ। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चन।
बागलुङको ढोरपाटन नगरपालिकाको भुजी खोलामा गत बुधवार आएको बाढ़ीले तटीय क्षेत्रका घर बगाउँदा मृत्यु हुनेको संख्या 17 पुगेको छ भने अझै 21 जना बेपत्ता छन्। बेपत्ता खोज्ने क्रममा आज अन्दाजी 34 वर्षीय पुरूषको शव बढ़ीगाड गाउँपालिका 7 स्थित बढ़ीगाड खोलामा फेला परेपछि मृतकको संख्या 17 पुगेको इलाका प्रहरी कार्यालय बुर्ती बाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक 17 जना मध्ये 15 जनाको शनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ। तापलेजुङको सिरीजंघा गाउँपालिका स्थित नागदेवा खोलामा आएको बाढ़ीले बगाएर 2 मृत्यु भएको छ। स्थानीय नागदेवा खोला जलविद्युत आयोजनाको विद्युत गृहमा कार्यरत राजु थेबे र उनका साथी विष्णु राज थेबेलाई राति करिब 1 अचानक खोलामा आएको बाढ़ीले बगाएको सिरीजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरूङले जानकारी दिनुभयो। तनहुको रिसिङ गाउँपालिका 1 देउली खोलामा आज जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। ब्यास नगरपालिका 5 चापाघाटबाट रिसिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको जीप कच्ची सड़कबाट करिब 70 तल खोलामा खस्दा म्यागदे गाउँपालिका 8 होम बहादुर श्रेष्ठ र ब्यास नगरपालिका 5 राजकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। जीपमा सवार अन्य 6 घाइते मध्ये 4 पोखरा र 2 दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज 1 मृत्यु भएको छ। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका 13 60 वर्षीय बाबुराम महतोको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या बढ़िरहे पनि कोरोना मुक्त हुनेको संख्या पनि धेरै नै रहेको तथ्याङ्कमा उल्लेख छ। हालसम्म कोरोना भाइरसका कारण विश्वभर 2,73,54,000 संक्रमित मध्ये करिब 2 मानिस कोरोना मुक्त भइसकेका छन् भने 8,94,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन्। कोरोना प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या 64,00,000 नागेको छ भने मृतकको संख्या करिब 2,00,000 पुग्न लागेको छ। यसैगरी छिमेकी मुलुक भारतमा 42,00,000 भन्दा बढ़ी मानिस संक्रमित रहेकोमा 72,33 कोरोनाका कारण मृत्यु भएको छ। उता ब्राजिलमा कोरोनाका कारण 1,26,000 भन्दा मानिसले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या 41,37,000 नाघिसकेको छ। अफ्रिकी राष्ट्र सुडानमा भारी वर्षाका कारण व्यापक जनधनको क्षति भएपछि 3 महिनाका लागि आपतकाल घोषणा गरिएको छ। प्राकृतिक प्रकोपका कारण 100 भन्दा बढ़ी मानिसको मृत्यु भएको र 1,00,000 भन्दा बढ़ी घर ध्वस्त भएपछि त्यहाँ आपतकाल घोषणा गरिएको हो। अविरल वर्षाका कारण 5,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। अमेरिकाको क्यालिफोर्नियामा वन डडेलोमा फँसेका 200 भन्दा बढ़ीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। घटनामा 20 जना जति घाइते भएका छन्। सो राज्यमा पछिल्लो दिनहरूमा गर्मी बढ़ेर तापक्रम 47 डिग्री सेल्सियससम्म पुगेको छ। क्यालिफोर्नियाका गवर्नरले हिजो मात्रै सो राज्यका 5 शहरमा आग लागि फैलेपछि आपतकाल घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
हाल धाराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन 4-5 वर्ष लाग्ने सरोकारवालाहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको पर्यटनको सम्भावना विषयक भिडियो कन्फरेन्समा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्ड मान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्राउन सहज नभएकाले सरकार निजी क्षेत्र लगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो। पर्यटनविद योगेन्द्र साक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यस क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन 4-5 वर्ष लाग्ने र यसका लागि सरकार र निजी क्षेत्र दुवैको समन्वयको आवश्यकता रहेको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको पनि बताउनुभयो। बिहिबारदेखि नेप्से प्रशिक्षक निरन्तर रूपमा ओह्रालो लाग्दै आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक 12.17 अंकले घटेर 1487.81 बिन्दुमा झरेको छ। सोमबार कुल 192 कम्पनीको 2,16 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। नेप्से परिसूचक ओह्रालो लागे पनि 3 कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार उन्नति सहकारी लघु वित्त युनिभर्सल पावर कम्पनी र जोशी हाइड्रो पावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू आधुनिक कृषि प्रविधिमा जोड़ दिन थालेका छन्। परम्परागत कृषि प्रणालीले आमदनी बढ़ने नभई दैनिकी मात्र सञ्चालन हुने भएकाले त्यहाँका कृषकले कृषि कर्मबाटै गतिलो आयार्जनको उपाय निकाल्न कृषिको आधुनिकीकरणमा जोड़ दिएका हुन्। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 हेक्लाङका कृषक रामचन्द्र भण्डारीले हाल आधुनिक प्रविधिबाट तरकारी खेती शुरू गरेको र यसबाट उत्पादन बढ़नुसँगै आमदनी पनि बढ़ने बताउनु भएको छ। स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा आएपछि नयाँ प्रविधि सिकेका हेक्लाङ क्षेत्रका सबैजसो घरमा अहिले टनेल बनाइएको छ भने तरकारी उत्पादनमा वृद्धि हुने आशाका साथ कृषकहरू व्यावसायिक कृषिमा जोड़ दिएका छन्। पाल्पाको रामपुर क्षेत्रमा करिब 521 रोपनी क्षेत्रफलमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ।
अब खेल समाचार अजय बमबाट।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका उपाध्यक्ष जोन कोट्सले अर्को वर्ष कुनै पनि हालतमा टोकियो ओलम्पिक हुने बताउनु भएको छ। त्यो बेला कोरोना भए पनि नभए पनि टोकियो ओलम्पिक तोकेको मितिमा हुने दावी गर्नुभएको हो। कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक त्यो मितिमा पनि हुने नहुनेमा शंका नै रहेको छ। तर आईओसीका उपाध्यक्ष जोनले 2021 जुन मितिमा ओलम्पिक हुने भनेको छ त्यही समयमा भैरै छाट्ने बताउनुभयो। टोकियो ओलम्पिकका लागि आईओसीले बनाएको कोअर्डिनेशन कमिटिका संयोजक समेत रहनुभएका जोनले आगामी जुलाई 23 ओलम्पिक शुरू हुने जानकारी गराउनुभयो। टोकियो ओलम्पिक एक वर्ष सर्दा 56,000 करोड़ भारतीय रूपियाँ नोक्सान भएको बताइएको छ। यसका साथै 20 करोड़ भारतीय रूपियाँ खर्च बढ़ेको छ। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता र राखेपा परिषदको रूख कटानका सम्बन्धमा छानबिन गर्न गठित उपसमितिको म्याद 15 दिन थप गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले बोर्ड सदस्य गोविन्द भट्टराई नेतृत्वमा गठन गरेको 5 सदस्यीय उपसमितिले उपत्यकामा जारी निषेधाज्ञाका कारण समयमा अनुसन्धान सक्न नसकेको जानकारी गराए पछि 15 दिनको म्याद थप गरिएको हो। राखेपाले भदौ 3 गते भट्टराईको नेतृत्वमा उपसमिति गठन गरेर 21 दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यदेश दिएको थियो। राखेपा प्रशासनिक विभाग प्रमुख कुलबहादुर थापाले उपसमितिको म्याद 15 दिन थप गरिएको बताउनुभयो। लगातार 2 सिजन मेलबर्न स्टार्सबाट बिग ब्यास लीग खेलेका सन्दीप लामिछाने आगामी सिजनमा नयाँ टीमबाट खेल्ने सम्भावना बढेको छ। हाल क्यारेबियन प्रिमियर लीग खेलिरहेका सन्दीप यो प्रतियोगितापछि इन्डियन प्रिमियर लीग खेल्न जानेछन्। यता नयाँ सिजनको आयोजनाको तयारी रहेको बिग ब्याच लीगका लागि टीमहरूले खेलाड़ीलाई अनुमोदन गर्ने क्रम शुरू गरेका छन्। यस्तैमा सन्दीपलाई मेलबर्न बाहेक अरू टीमले पनि इच्छा देखाएको उनका म्यानेजर रमन शिवाकोटीले बताए। सन्दीपले मेलबर्नसँग अहिलेसम्म सम्झौता नवीकरण गरेका छैनन्। टीमहरूले खेलाड़ीको सम्झौताका लागि आन्तरिक रूपमा छलफल शुरू गरिसकेका छन्।
खेल समाचारपछि अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली रहे, थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशका 1-2 स्थान तथा भोलि प्रदेश नम्बर 1 केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा पछिल्लो 24 घण्टामा 1736 जना कोरोना संक्रमण मुक्त, निको हुनेको कुल संख्या 30,677। काठमाण्डू उपत्यकामा 326 सहित आज थप 979 जनामा संक्रमण पुष्टि, मृतकको संख्या 300 पुग्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यही भदौ 26 गते स्थायी कमिटी बैठक बोलाउने सहमति। तापले जुङको नागदेवा खोलामा आएको बाढ़ीले बगाउँदा दुईजनाको मृत्यु र छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ़्यो, 42 लाख भन्दा बढ़ी संक्रमित। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।